الحمد والنسلي على رسولك. أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. یہ دمام سے کسی نے ایک سوال بھیجا ہے کہ شاہ صاحب میرا سوال یہ ہے کہ جو روحانی مشاہدات و واردات آپ لیکچر میں فرماتے ہیں کیا وہ مشاہدات صاحب اکرام بھی فرماتے تھے تو حضرت صاحب حضیر کو یہ علم کیوں نہ ہو سکا کہ وہ جو ابر دیکھ رہے ہیں وہ فرشتے ہیں. انہوں نے اگلے دن جب حضور صلی اللہ علیہ وسلم سے ذکر کیا تو حضور صلی اللہ علیہ وسلم نے فرمایا کہ وہ فرشتے تھے, اگر اب تلاوت جاری رکھتے تو آپ سے ہاتھ ملاتے, امید ہے آپ وضاحت کر دیں گے. اگر جو کچھ یہاں ان نشستوں میں گفتگو ہوتی رہی ہے اس کو اگر سیاق و سباق میں دیکھیں تو معاملہ قطعی طور پہ واضح رہتا ہے انسان کے ذہن میں. یہ کشف, کرامات, مشاہدات و واردات روحانیت میں جیسے کہ میں نے کئی ایک موقعوں پہ عرض کیا, یہ سب کے سب اللہ تعالیٰ کے حکم کے ماتحت ہیں. عالم الغیب رب ہے, وہ ہاں البتہ جب وہ چاہتا ہے جتنا چاہتا ہے اپنے بندوں کو عطا فرما دیتا ہے. اسی طرح جب وہ اپنے بندوں سے راضی ہوتا ہے تو اپنے جس بندے کو جس درجے کی اور جس حد تک کی اپنے کارخانے قدرت کی وہ سیر کرانا چاہتا ہے وہ کروا دیتا ہے. انسان بہرحال محتاج ہے اللہ تعالی کی مرضی کا, خواہ وہ روحانیت ہو یا دنیاوی معاملات ہوں. اولیاء اکرام کے پاس بہت سے ایسے واقعات مل جائیں گے کہ انہوں نے بیٹھے بیٹھے کسی کا ذکر کر دیا, جیسے جناب بابا فرید صاحب نے بیٹھے بیٹھے کہا کہ محبوب الہی جناب حضرت نظام الدین اولیاء تشریف لا رہے ہیں اور اپنے خانقاہ سے اٹھ کے اور استقبال کیا تو واقعی تشریف لے آئے. اس کے برعکس بہت سے ایسے واقعات مل جائیں گے کہ کسی بھی شخص کو اپنی پشت پر ہوتے ہوئے کسی قصے کا پتہ نہیں چلا. ہر آدمی رب تعالیٰ کا محتاج ہے اور اس درجے کا محتاج ہے کہ کوئی ولی اللہ, کوئی صاحب علم, کوئی صاحب مقام اپنی پشت پر بیٹھی ہوئی مکھی اڑانے پر بھی قادر نہیں ہے توقع کے رب تعالیٰ کی طرف سے اس کے اجازت نہ ہو جائے یا اس پر بات کو واضح نہ کر دیا جائے. کشف کا یہی معاملہ ہے, کشف جاری رہتا ہے انسان کا, اس میں چیزیں بہت سی دیکھتا ہے, جو ہی جاری ہوگا وہ دیکھے گا چیزوں کو, سیر کرے گا, لیکن ایک حد تک جس حد تک رب لے جانا چاہیے, اس حد کے بعد بلینک ہو جاتا آدمی. وہ لوگ جن کو ایسا کشف حاصل ہے کہ جب چاہے حالت کشف میں چلے جائیں, وہ جب چاہتے ہیں حالت کشف میں چلے جاتے ہیں, لیکن سڈنلی ہوتا کیا ہے کئی کئی روز کے لیے ان کی وہ کیفیت چھن جاتی ہے, واپس لے لی جاتی ہے, بند کر دیا جاتا رب کی طرف سے. تو یہ سمجھنا کہ کوئی بھی صاحب حال جب چاہے گا, جہاں چاہے گا, جس چیز کو چاہے گا جان لے گا, وہ غلط ہے. ایسا نہیں, بالکل نہیں ہے. صرف وہ اسی وقت چیزوں کا مشاہدہ کر پائے گا, چیزوں کو محسوس کر پائے گا جب رب یہ رحمت فرمائے گا, اس پر رب چاہے گا, अदरवाइज वो भी आम इंसानों की तरह उतना ही लाइल्म होगा जितना एक मुझ जैसा जाहिल मुतलिक। तो किसी साहबी को अगर बादल सिर्फ बादल ही दिखाई दिए जबकि वो फरिश्ते थे आप सल्लल्लाहु अलैहि वसल्लम के फरमान के मुताबिक, तो ये कोई अचंभे की बात नहीं है, ना ही हम उसको बुनियाद बना के किसी और साहिब इल्म और साहिब हाल की किसी बात को चैलेंज कर सकते हैं, और ना ही उससे उन साहबी का मकाम, अल्लाह मुझे माफ़ फरमाए, कम होता है, क्योंकि उसके अपने इख्तियार में नहीं, किसी इंसान के इख्तियार में नहीं है ये चीज। खासा लंबा सवाल है कि मेरे इर्द गिर्द मेरी ही तरह के आम लोग हैं, यानी वो जो रूहानियत या तसव्वुफ की मखसूस राह पर नहीं लेकिन वो किसी न किसी के हाथ पर बैत हैं, उनका अपने मुर्शिद साहब से ही ख़ास रूहानी ताल्लुक या राबता है, वो मखसूस वक्त में अपने मुर्शिद साहब के बताए हुए किसी ख़ास सबक का विर्द भी करते हैं जिससे उनकी ख़ास किस्म की कंसंट्रेशन भी बनती है किसी मखसूस राबते के लिए। मसला ये है कि आपके बताए हुए लिटमस टेस्ट पर जिस अल्लाह के बंदे को हम पूरा पाते हैं वो बैत के हक में नहीं, हम उनसे मिलते हैं, उनकी बातें सुनते हैं जो बहुत ही असर अंगेज़ हैं, लेकिन एक तिशनगई सी बाकी रहती है रूहानी राबते की, रूहानी ताल्लुक की। हम क्या करें, हम किस तरह अपने मुर्शिद को बैत के लिए, ये बैत का सिलसिला ذاتی طور پر مجھے سمجھ میں نہیں آتا۔ اگر کوئی ادارہ مجھے یہ آفر دے کہ آپ اس ادارے میں ملازمت کیے بغیر جو سیلری آپ کی ڈیمانڈ ہے وہ ہم سے لے جایا کیجیے، تو مجھے اور کیا چاہیے؟ میں غلامی کرنے کے لیے ضد کیوں کروں؟ میرا تو کام یہ ہے کہ میں آزاد پھروں گا، اپنی مرضی سے گھوم پھروں گا، وقت پر جاؤں گا، ہر فرسٹ کو اپنی سیلری ڈرا کر کے لے آؤں گا، اخراجات پورے ہوتے رہیں گے۔ تو اگر کوئی صاحب آپ کو بیعت نہیں کرتے ہیں اور وہ بیعت کرنے کے حق میں نہیں ہیں لیکن وہ آپ کو اجازت دیتے ہیں اپنی محفل میں بیٹھنے کی، اپنے ساتھ گفتگو کرنے کی، ان سے آپ سیکھتے ہیں، لیکن وہ بیعت نہیں کرتے، تو ہم بیعت کر کے ان کے پابند کیوں ہونا چاہتے ہیں؟ ہو سکتا ہے کہ کل کو کسی بہتر انسان سے آپ کا واسطہ پڑے، دنیا میں ایک سے ایک بہتر انسان موجود ہے، تو آپ نے اگر بیعت کر لی ہوگی اس وقت آپ مجبور ہوں گے، کیونکہ بیعت تو پھر ٹوٹ نہیں سکتی، آپ بیعت کر لی وہ تو قائم رہے گی، تو ان بہتر صاحب کی صحبت سے بھی آپ محروم ہو گئے پھر۔ تو جو بیعت نہیں کرنا چاہتے ان سے آپ علم لیجئے، اگر وہ علم دینے پہ آمادہ ہیں آپ کو ان سے سیکھ لیجئے، اگر وہ سکھانے پر آمادہ ہیں مرشد صاحب کی تلاش میں رہیے، جہاں کوئی بہتر انسان ملتا ہے ان کے ہاتھ پہ بیعت کر لیجئے، تو یوں دونوں جگہوں سے آپ فائدہ لے جائیں گے، تو یہ تو فائدہ ہے اس میں آپ کا، اس میں تو کوئی نقصان نہیں، کیونکہ بیعت کرنے کے بعد تو انسان بہت پابند ہو جاتا ہے۔ جن دنوں یہاں بیعت سے متعلق گفتگو ہو رہی تھی تو میں نے اس وقت گزارش کی تھی صاحب بیعت کا مطلب، تو کیونکہ لفظ بیعت لفظ بیع سے نکلا ہے اور بیع کا مطلب اپنے آپ کو فروخت کر دینا، تو جو شخص اپنے آپ کو کسی کے ہاتھ فروخت کر دیتا ہے وہ تو اس کی غلامی میں آ گیا، پھر وہ پابند ہے کہ اس کا آقا، اس کا मास्टर से जो हुक्म दे उसे बजा लाए। तो एक पाबंदी है बहुत जबरदस्त किस्म की। जो आपसे बैत ले रहा है वो खुद भी अपने आप को पाबंद कर रहा है, वो पाबंद है आपकी तरबियत करने का, आपको सीधी राह पे चलाए रखने का। वो और बात है कि जमाने के दस्तूर में तो ये है कि बैत ऑलमोस्ट एक तरफा ही होती है। बैत करने वाला तो पाबंदी करता है, बैत लेने वाला कम कम ही इसकी पाबंदी करेगा कि वो अपने हाथ पर बैत करने वाले की तरबियत करे, उसको सीधी राह पे लगा दे। तो इस यकतरफा मुआहदे का फायदा क्या है? कोशिश कर लीजिए आजाद रह के इल्म हासिल कर लें, और जब आप देखें कि वो शख्स जिस हद तक आपको इल्म सिखा सकता है वो अपनी लिमिट को चला गया, तो दूसरे की तलाश कर लीजिए, कोई ना कोई बेहतर शख्स मिलेगा, उसके हाथ पर बैत कर लीजिए। उसके हाथ पर भी बैत ना कीजिए, उनसे भी इल्म ले लीजिए, तीसरे के पास जाके बैठ जाइए। तो इक्तसाब फैज जितने ज्यादा लोगों से आप करेंगे उसी कदर ज्यादा वसी इल्म हासिल होगा, उसकी क्वालिटी उतनी ही बेहतर होगी और उतने ही बड़े मकाम पर इंसान जाता है। कोशिश कीजिए कि आजाद रह के इल्म हासिल कर लें। मरने के बाद रूह जिस दर्जे में भेजी जाती है क्या कयामत तक उसी दर्जे में रहती है या उसमें बेहतरी या कमतरी भी होती है, और अगर तब्दीली आती है तो बेहतरी के पीछे क्या अवामिल काम कर रहे होते हैं और कमतरी के पीछे क्या अवामिल। रूह जब मादी जिस्म को छोड़ देती है, आजाद हो जाती है और इस दुनिया से रुखसत होते ही उस रूह का ताल्लुक अमल से खत्म हो जाता है, वो टूट जाता है ताल्लुक। अमल उस रूह के या उस शख्स के महदूद होते हैं उसके रूह और जिस्म का रिश्ता कायम रहने तक। जो ही वो रिश्ता खत्म हुआ रूह के साथ हर किस्म के अमल करने की सलाहियत वो खत्म हो गई, उसकी वो मोहलत बंद कर दी गई। और आलम बरज़ख के जिस हिस्से में उसे दाखिल किया गया उसके अमाल और उसके अहवाल के मुताबिक वो फिर वहीं कायम रहेगा। अलबत्ता एक काम ज़रूर है कि जब हम रूह के लिए अपने बुज़ुर्गों के इंतकाल के बाद उनके रूह को सवाब पहुंचाते हैं, अल्लाह से दरख्वास्त करते हैं कि या बारी ताला ये जो कुछ हमने तेरे कलाम पाक की तलावत की इसका सवाब, या जो कुछ हमने तेरी राह में खैरात किया सदका किया उसका सवाब तो फलां रूह को पहुंचा दे। रब ताला अपनी रहमत के सदके वो सवाब उस रूह के नामा अमाल में लिख देता है। तो यूं उस रूह का नामा अमाल, उसकी जो पॉजिटिव साइड है, नेकियों की साइड है, वो भारी होती रहती है। गुनाह तो कर नहीं सकती रूह क्योंकि उसका ताल्लुक खत्म हो चुका दुनिया के साथ। तो जितना सवाब हम उसे वहां भेज रहे हैं वो उसकी नेकी के पलड़े को भारी करता जाएगा। तो यौम हिसाब जब हिसाब किताब होगा तो उसकी नेकियों के पलड़े में वो सवाब भी होगा जो हम अपने बुजुर्गों की रूहों को यहां बैठ के बख्शते रहते हैं। उनकी बदौलत, उस सवाब की बदौलत रोजे हिसाब में उसकी निजात हो जाएगी। کسی روح کی بخشش اس کی بلندی درجات، کسی روح کو ثواب کا پہنچانا بھیجنا وہ ضروری ہے، ہم بھیجتے رہیں. بلکہ وہ لوگ جو ہمارے بدترین دشمن ہیں، اگر وہ انتقال کر گئے ہیں تو فقیر تو ان کی مغفرت کی دعا کرتا رہتا ہے، وہ اپنے لیے مغفرت اور اپنے لیے ایسی دعا، نجات کی دعا اگر کسی وقت شاید نہ مانگے لیکن دشمن کے لیے ضرور مانگ لے گا. تو ہمارے وہ دشمن جو اپنے وقت میں بدترین دشمن تھے ہمارے، ہمیں تو ان کے لیے بھی مغفرت اور بلندی درجات اور نجات کے لیے دعا کرتے رہنا چاہیے. اور اگر اللہ ہمیں توفیق دے دے تو ہم پر لازم ہے کہ ہم پھر اپنے دشمنوں کی روح، اگر وہ مسلمان تھے، ان کی روحوں کو بھی ثواب بخشتے رہیں، اس سے ایک بھلا ضرور ہو جائے گا. کہ رب تعالیٰ شاید اسی کے صدقے ہمیں معاف فرما دے اور ہمیں بخش دے، اسی بات سے خوش ہو گئے. یہ ہمیں ہی فائدہ دے گی الٹیمیٹلی بات. میں آ رہا تھا تو کسی صاحب نے مجھ سے ایک سوال پوچھا جو ہمارا آج کل مزاج بنا ہے، وہ اس کے عین مطابق تھا. تو معلوم نہیں ان کے ذہن میں وہ سوال پوچھنے کی بیک گراؤنڈ کیا تھی، لیکن وہ سوال تھا من و سلوا کے بارے میں، کہ من و سلوا کیا ہے. تو ہم میں سے بچہ بچہ جانتا ہے، سبھی جانتے ہیں ہم، کہ بنی اسرائیل پر اللہ کی رحمت ہوئی تھی اور پروردگار نے ان کو غیب سے کھانا کھلایا، ایک دو مرتبہ نہیں بلکہ ان پہ مسلسل 40 سال تک یہ کھانا اللہ اپنی قدرت کے ذریعے غیب سے بھیجتا رہا. یہ من و سلوا، جیسے نام سے ظاہر ہے، یہ دو الفاظ ہیں، ایک من اور دوسرا سلوا. من کے عربی میں احسان اور انعام کے معنی ہیں. یہ من لفظ احسان کے لیے استعمال ہوتا ہے عربی میں، یا پھر انعام کے لیے. اور سلوا در حقیقت ایک پرندہ جو بٹیر سے بہت مشابہ ہے، اس کا نام ہے. من کے بارے میں بہت سی روایات ہیں. کہا ہی جاتا ہے کہ یہ ایک طرح کا پودا ہے جو صحرائے سینا میں، سنائی ڈیزرٹ میں ملتا ہے اور کافی کثرت سے ہوتا ہے. ٹمارکس اس کا نام ہے. اس پر ایک کیڑا پلتا ہے، کوکس. وہ کیڑا اس پودے کی سٹیم میں سوراخ کرتا ہے. اس سوراخ میں سے ایک طرح کی گوند نکلتی ہے جو انتہائی میٹھی ہوتی ہے اور بہت ریفریشنگ ہے انسان کے لیے. اس کو اردو میں مفرح دل کہتے ہیں. تو زیادہ تر روایات کے مطابق تو یہ ہے کہ وہ ٹمارکس پودا، اس کی ہائٹ کم ہوتی، بہت کم، اور اس کے پتے پتلے اور نوکیلے ہوتے ہیں. وہ گوند جو اس کے تنے میں سے نکلتی تھی کوکس کے سوراخ کرنے کے نتیجے میں، وہ صبح کو جمی ہوئی ہوتی تھی. تو بنی اسرائیل اس گوند کو اکٹھا کر لیتے تھے، اسے کھاتے تھے. اس کے ساتھ ہی ساتھ یہ پرندے سلوا، جن کا نام ہے یہ بٹیر، اس کو وہ آگ پر بھون کر کھاتے تھے. تو اس سے پروٹینز اور فیٹس जो इंसान को जिंदा रखने के लिए ज़रूरी हैं, बनी इसराइल को मयसर आ जाती थी और उससे उन्हें ग्लूकोज या शुगर मिलती थी एनर्जी को बरकरार रखने के लिए। तो इस तरह वो अपनी ज़िंदगी गुजारते रहे हैं। इस सिलसिले में आप सल्लल्लाहु अलैहि वसल्लम की कुछ अहादीस भी मिलती हैं। आप सल्लल्लाहु अलैहि वसल्लम से रवायत है, आप सल्लल्लाहु अलैहि वसल्लम ने अलकमा लफ्ज़ इस्तेमाल किया इसके लिए, और उससे इस लफ्ज़ की वजह से शुरू में एक अभाम मौजूद था कि ये कोई एक चीज़ है या ये जमा के सीगे में लफ्ज़ इस्तेमाल किया गया है और कई चीज़ों पर मुश्तमिल है। लेकिन जूं जूं अहादीस इकट्ठी हुई और मुख्तलिफ रवायात को इकट्ठा किया गया तो फिर ये उभाम ख़त्म हो गया। ये अभाम काफ़ी देर चला और पता ये चला कि ये लफ्ज़ मन जो है ये असल में कई एक चीज़ों पर मुश्तमल था, जो अल्लाह का इनाम मिलता था बनी इसराइल को वो सिर्फ वो गोंद नहीं थी, वो कई एक चीज़ों पर था। एक रवायत ये भी है कि आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि मशरूम, इसको गालबन उर्दू में खम्बी कहते हैं, खुम्बी, मशरूम मन में से है। ये भी एक रवायत है आप सल्लल्लाहु अलैहि वसल्लम से और खासी मजबूत रवायत है। आप सल्लल्लाहु अलैहि वसल्लम के ज़माने में मशरूम को ज़मीन की चेचक कहते थे अरब। तो आप सल्लल्लाहु अलैहि वसल्लम की मौजूदगी में किसी ने इसे चेचक के नाम से पुकारा तो आप सल्लल्लाहु अलैहि वसल्लम ने फ़ौरन उसकी करेक्शन की कि ये मन में से है और इसमें अल्लाह ने आँखों के लिए शिफा रखी है। ये एक लॉजिकली भी चीज़ साबित हो जाएगी, चूँकि मन वसलवा बनी इसराइल से रब ताला की तरफ से नाजिल होता रहा, तो वो परिंदे भेज दिए जाते थे इनके पास जिन्हें ये आसानी से पकड़ लेते थे और फिर उनको ज़िबा करके आग पर भून कर खाते थे। इसी तरह चूंकि रब ताला की तरफ से भेजा हुआ रिस्क था तो इसमें काश्त और दूसरी कोई किसी किस्म की मशक्क़त नहीं थी। तो मशरूम भी बगैर काश्त के, बगैर किसी मेहनत के ज़मीन से उगता है, ये खुदरो है और बड़ी तेज़ी से उगता है, इसलिए वो चीज़ या जैसे यहाँ हमारे यहाँ एक ज़माने में फाइनेंस कंपनियाँ बनी थी तो हम मैनेजमेंट की ज़बान में या बिजनेस एडमिनिस्ट्रेशन में महावरतन उसे हम ये कहते थे कि ये मशरूम ग्रोथ है, यकलख्त वो बनना शुरू हो गई थी। तो ये अस खुद पैदा होती है इसके अंदर। एक चीज मैं अर्ज कर दूं कि आप सल्लल्लाहु अलैहि वसल्लम ने जिस जिस चीज को दवा के तौर पर सजेस्ट किया, कि अजीब इत्तफाक है कि उन तमाम चीजों में सोडियम कम है, सोडियम ब्लड प्रेशर का बाइस बनता है, सोडियम कम है और पोटेशियम ज्यादा है। पोटेशियम अगरचे इंसानी जिस्म में बहुत डेलिकेट बैलेंस पर है, कम मकदार है इसकी और उसकी रेंज कम है कि इतने से इतने तक होना चाहिए, वो रेंज बहुत नैरो है। लेकिन अगर ये अपनी हद से जरा भी नीचे चला जाए तो इंसान इंतहा दर्जे की कमजोरी महसूस करता है, फैटीग्ड हो जाएगा, जरा सा हाथ पांव हिलाएगा आउट ऑफ ब्रेथ होना शुरू हो जाएगा पोटेशियम की कमी की वजह से। इंसान की टांगों में और स्पेशली काफ एरिया पिंडियों में दर्द होगा, बहुत खिंचाव होगा, बेचैनी का शिकार हो जाता और जूं जूं इसकी मकदार इंसानी जिस्म में कम होगी इंसान उतना मुजमहल होता चला जाएगा और चारपाई के साथ लग जाता है, बहुत क्रिटिकल चीज है इंसान को चलाए रखने के लिए पोटेशियम। अजीब इत्तेफाक ये है कि ब्लड प्रेशर की जितनी दवाएं आज तक ईजाद हुई हैं उनके खाने से इंसानी जिस्म से पोटेशियम जायल होता है। तो मशरूम में पोटेशियम खासी मकदार में मौजूद है। कई रवायात हैं, उनमें सहाबा कराम के नाम इस वक्त मुझे सही मेरे जहन में नहीं है कि मशरूम का अर्क निकाल के इसके जूस निकाल के अगर आंख में 3 या 4 कतरे डाले जाएं तो जिन लोगों की आंख के इसमें जाला उतर आता है वो जाला खत्म हो जाता है। जिनकी आंखें चुंधियाई रहती हैं इसके डालने से वो ठीक हो जाती हैं। कई सहाबा कराम से ये रवायत है और गालिबन अगर मुझे सही याद है तो इस सिलसिले में एक रवायत जनाब हजरत बीबी आयशा रजी अल्लाह ताला अन्हु से भी है। तो ये बात खासी आगे निकल गई। तो मन असल में एहसान और इनाम है। तो बनी इसराइल के लिए ये इनाम के मायनों में इस्तेमाल हुआ है और इनाम इसलिए कि रब ताला की तरफ से वो रिस्क उतारा जाता था तो वो मुख्तलिफ चीजों पर मुश्तमिल था। तो रब ताला ने इस कौम को खाने में भी वैरायटी दी है कि एक एक ही चीज खा के उकता ना जाए। लेकिन फिर इनकी सरकशी के जवाब में रब ने अजाब भी नाजिल किया इन पे। इसी तरह इस मनोसलवा का दूसरा हिस्सा सलवा, जैसे मैंने अर्ज किया कि ये अरब के इलाके में पाया जाने वाला एक परिंदा जो बटेर से बहुत मुशाबे है और दरहकीकत वो है बटेर ही, लेकिन जिस तरह से यहां किसी नशिस्त में जिक्र हुआ था कि जमीन की साख्त ऐसी है कि हर 100 मील के बाद इसमें टॉपोग्राफिकल चेंज है और डायलेक्ट चेंज होता है जुबान का, हर 100 मील के बाद डायलेक्ट चेंज हो जाता है। टॉपोग्राफिकल चेंज के साथ ही हर 100 मील के बाद वेजिटेशन में चेंज आती है और इसी तरह परिंदों के साइज और उनकी साख्त में तब्दीली आने लगती है। आप पहाड़ी इलाके में कौवा देखेंगे ज़ाहरी शक्ल सूरत तो ऐसी है लेकिन साइज बड़ा है, उसकी आवाज बैठी हुई है। इसी तरह पहाड़ी इलाके में अगर बकरी आप देखेंगे या गाय देखेंगे तो छोटे साइज की होगी, शक्ल सूरत ऐसी है लेकिन साइज छोटा हो जाता क्योंकि उन्हें पहाड़ी चढ़ाइयां चढ़ना होती हैं। तो ये टॉपोग्राफिकल चेंज के साथ ही वेजिटेशन भी तब्दील होती है और परिंदे और दरिंदे और इन तमाम की जिस्मानी साख्त में भी तब्दीलियां वाकई होती हैं। गुमान गालिब है कि चूंकि उस इलाके में उसकी अपनी टॉपोग्राफी है, उसकी अपनी क्लाइमेट कंडीशंस हैं तो उसके जेरे असर वो जो बटेर की साख्त में थोड़ी सी तब्दीली महसूस होती है जिसकी वजह से मुहक्किकीन ने कहा कि बटेर किसी शक्ल का है तो दर हकीकत बटेर ही है लेकिन वो टॉपोग्राफिकल चेंजेस की वजह से उसकी शक्ल सूरत में तब्दीली वाकई हो गई। इस वक्त आपसे इजाजत चाहूंगा।